واتبعوا ما تتلو الشياطين على ملك سليمان. اب ذرا ربط سمجھو، بنو اسرائیل نے اللہ کی کتابوں کو وراء ظہورہم ڈال دیا، حالانکہ اللہ کی کتاب کا تو اتباع کرنا چاہیے، پڑھنا چاہیے، سیکھنا چاہیے، عمل کرنا چاہیے، لیکن انہوں نے کتاب اللہ کو وراء ظہورہم ڈال دیا اور اس کے بجائے دوسری چیزوں کے پیچھے پڑ گئے. کون سی دوسری چیزیں؟ جادو منتر. نتیجہ کیا نکلا؟ جن باتوں کو سیکھنا چاہیے، پڑھنا چاہیے، عمل کرنا چاہیے، ان باتوں کو تو ترک کیا، اور جو باتیں نہیں سیکھنی چاہیے، نہیں پڑھنا چاہیے، جس کے پیچھے وقت نہیں لگانا چاہیے، اسی کے پیچھے سب کچھ لگایا. یہ ہے ربط اوپر اور اس آیت کے درمیان کے اندر. دوسری بات یہ ہے کہ حضرت سلیمان علیہ السلام کی حکومت انسانوں پر بھی تھی، جناتوں پر بھی تھی، اسی لیے ایک حکومت کے ماتحت انسان جنات خلط ملط رہتے تھے. وہی ایک دور دنیا کے اندر عجیب گزرا ہے کہ جنات بھی انسانی شکلوں میں انسانوں سے ملتے جلتے تھے، ساتھ رہتے تھے، ایک دوسرے سے افادہ استفادہ بھی تھا. اسی زمانے کے اندر جناتوں نے انسانوں کو جادو منتر سکھایا، تو انسانوں کے اندر جادو منتر آیا حضرت سلیمان علیہ السلام کے دور میں، کہ جب آپس میں مل جل کے رہے تو ایک دوسرے کو کہتے ہیں کیا یہ مجھے بھی ذرا سکھا. تو جناتوں نے انسانوں کو جادو منتر سکھایا اور انسانوں میں جادو آیا. نمبر تین، حضرت سلیمان علیہ السلام کی حکومت اللہ کا فضل و کرم تھی. ربی غفر لی وہب لی ملک لا ینبغی لأحد من بعدی. اللہ کے فضل سے ایسی عجیب و غریب حکومت ملی تھی آپ کو، لیکن دشمنوں نے آپ کے لیے بدگمانیاں پھیلائی کہ سلیمان کو جو حکومت ملی ہوئی تھی وہ حکومت جادو منتر کے بل بوتے پر تھی. جادو کی طاقت سے سلیمان علیہ السلام حکومت چلا دیتے، یہ دشمنوں نے عام کیا لوگوں میں، اور یہ دشمن زیادہ تر جن تھے سلیمان علیہ السلام کے. اور جادو کے ذریعے حکومت چلتی تھی، کیا مطلب؟ جادو کے بہت سارے اقسام کفر ہے، اور نعوذ باللہ سلیمان علیہ السلام نے کفر والا جادو کیا اور اس جادو کے بل بوتے کے اوپر حکومت چلائی، لہذا سلیمان علیہ السلام نے کفریانہ عمل کیا. یہ جناتوں نے بات عام کی تھی. پانچویں بات سمجھو، یہودی لوگوں نے نبی کریم صلی اللہ علیہ وسلم کی دشمنی میں حضرت سلیمان کے اوپر تہمتیں ڈالی، دشمنی ان کو حضور سے، لیکن وہ لے گئے حضرت سلیمان علیہ السلام تک، کہنے لگے کہ محمد صلی اللہ علیہ وسلم اور ان کا قرآن تو ان کو نبی کہتا ہے، سلیمان کو انبیاء میں ان کو شمار کرتا ہے، حالانکہ سلیمان علیہ السلام تو جادوگر تھے، ये यहूद कहने लगे। अब वो मोहब्बत में जादूगर कहते थे, दुश्मनी में जादू करते थे, अल्लाह जाने। लेकिन ये लोग हुजूर से दुश्मनी निकालने लगे सुलेमान अलैहिस्सलाम के मामले में कि मोहम्मद तो इनको नबी कहते हैं, हालांकि वो तो जादूगर थे। ये यहूदियों का इल्ज़ाम। इन सब चीज़ों की तरदीद है इन आयतों के अंदर। वत्तबअउ मा तत्लु शयातीन, और इन बनू इसराइल ने इत्तिबा की, पीछे पड़े। नबज़ पर हत्फ है, क्या माना? किताबुल्लाह को पीछे फेंक दिया और शयातीन वाले जादू के पीछे पड़ गए। इससे कायदे कुल्लिया निकला, करने के काम करो वरना न करने के काम करोगे। करने का काम था किताबुल्लाह को पढ़ना, सीखना, अमल करना, इशाद करना। वो नहीं किया तो जादू के चक्कर में पड़ गए। करने के काम करो तो, वरना न करने के काम करोगे, करने का काम नहीं करोगे। वो ये सब के लिए उसूल है। माल दौलत इल्म है, जहाँ लगाना चाहिए वहाँ लगाओ, वरना न लगाने की जगह पर लगाओगे। ये जब्ता निकलता है इससे। अब अल्लामा सूती रहमतुल्लाह अलैह ने तत्लू का तर्जुमा तलत से किया। क्या मतलब? कि ये मुजारी माजी के माने के अंदर है, चूँकि ये किस्सा जमाने माजिया में हुआ था। मुजारी का सेगा ला कर के माजी की दास्तान की हालत बयान की जा रही है। अश्शयातीन, तीनों तरह के मुराद है, जिन्नात में के, इंसान में के, जिन और इन दोनों के मुश्तरक, सब तरह के शयातीन मुराद है। इसीलिए कि जो उनके जैसी आदत वाला बन जाए वो भी शैतान। अला मुल्की सुलेमान, सुलेमान अलैहि सलाम की हुकूमत के जमाने के अंदर, मिनस सहरी, जादू मंतर के पीछे पड़ गए। और ये शयातीन ने जादू को जमा किया, दफन किया था सुलेमान अलैहि सलाम के तख्त के नीचे, जिस कुर्सी पर बैठ कर के आप निज़ामे हुकूमत चलाते थे उसी के नीचे उन्होंने जादू मंतर की कापियां दफन की थी शयातीन ने। जबकि आपकी हुकूमत जो है आपसे छीन ली गई, आपके हाथ में इख्तियार बाकी नहीं रहा था। ये वादा खिलाफ वर्जी हो गई, राजी रिवायत लाने का वादा किया था ने, तो अब उसमें कुछ कुछ जगहों पर इंसान है, कमी आती है, गलती हो जाती है। इस तरह की रिवायत आती है इस सिलसिले में कि हजरत सुलेमान अलैहिस्सलाम के हाथ में एक अंगूठी थी, वही अंगूठी सारे के सारे जो है ताकत का राज थी। और जब कभी आप जो है इस्तिंजे के लिए तशरीफ ले जाते तो अपनी जौजा मोहतरमा को देकर के जाते थे। जरादा नाम की आपकी जौजा मोहतरमा थी, उसको देकर के आप जाते थे। आजमाइश शुरू हुई, हजरत सुलेमान अलैहिस्सलाम इस्तिंजे में गए तो जिन्नात आपकी शक्ल में आया और आकर के जरादा बीवी को कहता है कि लाओ अंगूठी लाओ, ले ली, लेके पहन ली उसने जरादा के पास अंगूठी, और जाकर के वही तख्त पर बैठ गया, मैं ही सुलेमान। अब शयातीन जिन इन सब जो है हस्बे साबिक उसके सामने इकट्ठे होने लगे कि यही सुलेमान है, यही हमारे बादशाह है, यही नबी है, तो सब वहाँ इकट्ठे होने लगे, जमा होने लगे। फिर असली सुलेमान अलैहिस्सलाम इस्तिंजे से आए और जरादा बीवी को कहा कि लाओ अंगूठी लाओ, तो बीवी कहने लगी कि झूठ, तुम थोड़े ही सुलेमान हो, तुम तो कोई बनावटी इंसान हो सुलेमान की शक्ल में, असली सुलेमान मेरे शोहर हो तो अभी मेरे पास अंगूठी लेके गए और वहां तखत के ऊपर बैठे हुए हैं। अब ये जो बीच में वक्त मिला, असली सुलेमान इस्तिंजे में और जिन्नात आपकी शक्ल में, और उसने जो है अंगूठी पहन करके हुकूमत चलाई कुछ वक्त के लिए, उस दरमियान के अंदर ये गड़बड़ियां करने का उनको मौका मिल गया और वो जो जादू मंत्र वगैरह के कागजात थे वो सब उन्होंने कुर्सी के नीचे दफन किए और फिर उसको निकाल कर लोगों के सामने जाहिर किया कि देखो देखो यही है जिसकी बुनियाद पर सुलेमान हुकूमत चलाते थे, ये जादू के बलबोते पर, देखो उनकी कुर्सी के नीचे से निकला है, इसी के बलबोते पर वो हुकूमत चलाया करते थे ताकि लोगों के दिलों में नबी के बारे में नफरत पैदा करे, नबूवत के बारे में बदगुमानी पैदा करे। यही बदगुमानी का माहौल चलता रहा यहाँ तक कि कुरान ने सदियों के बाद उसका इजाला फरमाया, वमा कफर सुलेमान वलाकिन शयातीन कफरु, ये शरारत शैतानों की थी, सुलेमान अलैहिस्सलाम की कुछ नहीं थी, वो तो नबी थे, बिफजलिल्लाह हुकूमत चलाते थे, कोई जादू मंत्र वाली हुकूमत नहीं थी। अब इस वाक्य में चंद चीजें समझने की है, चंद चीजें इश्काल की है। समझने की चीज क्या, कि ऐसी गंदी सियासत कदीम जमाने से चली आ रही है, खुद दफन करो और निकालो कि यहां दर्शन हुए हैं और यहां बशारत मिली है कि पीर की खबर है। ये कदीम जमाने का शैतानी चरखा है, खुद करते हैं और नाम जो है दूसरों का लेते हैं। खुद दफन किया शयातीन ने, तो आप लोग भी ऐसा करते हैं, खुद दफन करते हैं फिर निकालते कि देखो ना निकला ना जमीन के अंदर से, और खुद करते हैं दूसरों पर डालते हैं कि शैतान ने दफन किया, डाला हजरत सुलेमान अलैहिस्सलाम का। ये कदीम जमाने की एक गंदी सियासत है जिसका इस वक्त दुनिया में खूब उरूज है। अब चंद सवालात इस रिवायत पर, इस तफसीर के ऊपर, क्या शैतान नबी की शक्ल भी अपना सकता है? जिन जिन्नातों को बिला शुबा अल्लाह ने ताकत दी है कि मुख्तलिफ शक्लों में आ सकते हैं, लेकिन क्या अंबिया की शक्ल में भी वो आ सकते हैं? पहला इश्काल तो इस रिवायत पर ही आ रहा है। दूसरा, आपकी जौजा मोहतरमा जो इतने वक्त से आपके पास रहे, क्या वो असली शोहर और नकली शोहर को नहीं पहचान सकती? इतनी तमीज उसके अंदर नहीं आएगी? तीसरी चीज, क्या अंगूठी इतनी जामियोल कमालात थी कि सारी हुकूमत अंगूठी पर चलती थी? ये सब सवालात थे इस रिवायत के ऊपर, जो अल्लामा सुयूती रहमतुल्लाह अलैह ने जिस रिवायत की तरफ इशारा फरमाया, नंबर दो। दूसरा, एहतमाल सुयूती क्या लाए, औ कानत तस्तरिकु समा, वही किस्सा, शयातीन चोरी छुपी सुनने के कामकाज किया करते थे। शैतानों को अल्लाह ताला ने लंबा होने की भी सलाहियत दी है, तो एक जिन जितना हो सके इतना लंबा हुआ, फिर दूसरा इतना लंबा हुआ, एक पर दूसरा खड़ा हुआ, कई जिन जितना हो सके इतना लंबा बने और एक दूसरे पर, दूसरा तीसरे पर, तीसरा चौथे पर, पांचवे पर खड़े रहे, और मलाइका जो रात में गुफ्तगू करते आइंदा कल के निजाम के मुताल्लिक, उसको सुनने के लिए वो जाने की नाकाम कोशिश करते थे, कुछ कामयाब हो जाते थे। मलाइका रात में बैठ करके आइंदा कल के उमूर के बारे में जो मशवरे करते हैं उसको सुनने के लिए वो जाते थे, ये है तस्तरीकु समा। और ऊपर वाला जिन जिसने मलाइका का मशवरा सुना, उसने नीचे वाले को कहा, नीचे वाले ने और नीचे वाले को कहा, और नीचे वाले को, और नीचे वाले को, यहाँ तक के जो नीचे जमीन पर खड़ा जिन है वो जाकर के बतला देता था किसी जो है काहिन को, इंसान में, اور وہ کاہن کیا کرتا تھا، وہ تضم الیہ اکاذیب، اس میں بہت سارے جھوٹ ملا دیا کرتا تھا کاہن، ایک اصل بات 50 اس میں جھوٹ ملا دیا کرتا تھا۔ یہ جھوٹ ملانے کے کام دونوں کرتے تھے، خود وہ نقل کرنے والا جن بھی کرتا تھا اور کاہن بھی کرتا تھا۔ کیا کہنا پھر وہ جھوٹ کے مجموعے کا، ایک تو جس جن نے نقل کی فرشتے کی بات وہ کچھ جھوٹ ملاوے، پھر یہ کاہن جھوٹ ملاوے، دو طرح سے جھوٹ ملتے تھے اس میں۔ وَتُلْقِيهِ إِلَى الْكَهَنَةِ، اور وہ سننے والا جن کاہنوں کو القا کر دیتا تھا، وہ چوری چھپی ملی سنی بات جھوٹ ملا کر کے، فَيُدَوِّنُونَهُ، وہ کاہن لوگ ان جھوٹ باتوں کو مرتب کر کے عوام میں چلاتے تھے۔ اب 100 جھوٹ میں سے ایک بات سچی نکلے تو عوام تو کل انام بلکہ بلہم ادل، وہ تو ایک سچ بات دیکھیں گے، 99 جھوٹ کو نہیں دیکھیں گے۔ اسی لیے کاہنوں کی بات مانی جاتی تھی دنیا میں اس دور میں، اور فشا ذالکا، اور وہ جھوٹ ملی ہوئی بات مشہور ہو جاتی تھی، پھیل جاتی تھی۔ وشا ان الجن، اور لوگوں میں یہ عقیدہ غلط مشہور ہو گیا کہ جنات غیب کی باتوں کو جانتے ہیں، جیسے آج بھی بہت سے مسلمانوں میں یہ بات ہے کہ جنات غیب کی باتوں کو جانتے ہیں۔ آپ کہتے ہیں کہ باپو نے کہا کہ وہاں ڈاٹا دفن کیا ہوا، دیکھو باپو کو کس نے کہا؟ کہ باپو کو موکل نے کہا، تو کہا باپو رہتے ہیں جو ہے نوساری میں، وہ کیس ہوا ہے کھیڑا میں، تو باپو کو کیسے پتا چلا کہ وہاں کھیڑا میں کسی کے گھر میں دفن کیا ہوا ہے؟ تو کہا موکل نے بتلایا۔ تو کہا موکل کو کیسے پتا چلا کہ وہ غیب جانتے؟ اللہ کانو یعلمون الغیب ما لبثوا فی العذاب المہین، یہ عقیدے کی اصلاح قرآن نے کی کہ یہ جنات غیب جانتے ہوتے تو حضرت سلیمان علیہ السلام کے انتقال کے بعد بھی کام کاج میں مشغول نہ رہتے، کب سے ناٹ گئے ہوتے یہ تو، لیکن وہ کام کاج میں رہے، معلوم ہوا کہ وہ غیب جانتے وانتے کچھ نہیں ہے۔ یہ ہے غلط عقیدہ۔ سو سلیمان علیہ الصلات والسلام نے جادو کی کتابوں کو جمع کر کے دفن کر دیا، یہ دوسری روایت چل رہی، پہلی والی تو ختم ہو گئی، کہ وہ جو کاہنوں کی جو اس طرح کی کتابیں تھیں، ساحروں کی کتابیں تھیں، سلیمان علیہ السلام نے سب اکٹھا کر لی۔ کیوں؟ تاکہ سحر اور جادو کے چکر ختم ہو جاوے، مٹ جاوے۔ اسی لیے وہ غلط کتابیں سب جمع کی اور دفنا دی، کوئی اور جگہ دفن کرتے تو لوگ دوبارہ کھود کے نکال جاتے، اسی لیے وہیں اپنی کرسی کے نیچے دفنا دی تمام کتابوں۔ فلما مات، حضرت کا انتقال ہو گیا، شیطان نے لوگوں کی رہنمائی کی کہ یہاں کھودو، نہیں یہاں کچھ دفینا ہے، یہاں کھودو، کرسی کے نیچے کھودو سلیمان علیہ السلام کی۔ فاستخرجوها، لوگوں نے کھود کر کے وہی سحر کی کتابیں نکالی، فوجدوا فیها السحر، اور اس کے اندر لوگوں نے جادو کی باتیں لکھی ہوئی پائی۔ فقالوا، تو جناتوں نے لوگوں کو یوں غلط بات سمجھائی، کیا سلیمان اس جادو کے ذریعے تم پر حکومت چلاتے تھے، ملککم بہذا، یہ جادو ہے نا، یہ کتابوں میں لکھا ہوا، اس کی طاقت سے سلیمان علیہ السلام تمہارے اوپر حکومت چلاتے تھے۔ یہ جناتوں نے لوگوں کو سلیمان علیہ السلام کے بارے میں غلط باتیں سمجھائی، سکھائی، پڑھائی۔ فتعلموه، لوگوں نے بھی جو اس جادو کو سیکھنا شروع کر دیا تو واہ واہ، یہ تو بہت اچھی چیز ہے، اس کے ذریعے حکومت ملتی ہو تو کتنا اچھا۔ آپ کو کہہ رہا ہوں، آپ 9 دن کھڑے رہے جی، تو انہوں نے بھی لوگوں نے جادو سیکھنا شروع کر دیا کہ یہ تو بہت اچھی چیز ہے، اس سے حکومت ملتی ہے، وَرَفَضُوا كُتُبَ أَنْبِيَائِهِمْ، اور اپنے نبیوں سے جو کتابیں ان کو ملی تھی وہ آسمانی کتابوں کو پڑھنا پڑھانا چھوڑ دیا، اور جادو بلا ٹوٹکے کے چکر کے اندر لوگ پڑ گئے. قال تعالی، اللہ سبحانہ و تعالی نے سلیمان علیہ السلام کی برات بیان کرتے ہوئے فرمایا، برات بیان کرنا یعنی یہودیوں نے جو سلیمان علیہ السلام کے لیے غلط بات چلائی تھی اس غلط بات کی صفائی کرتے ہوئے ارشاد فرمایا، وردن علی الیہود، اور اس میں یہودیوں پر بھی تردید بھی ہو گئی. کیا تردید یہودیوں کی؟ فی قولہم، یہودیوں کی بات، انظروا الی محمد، محمد صلی اللہ علیہ وسلم کے حال کو دیکھو، وہ سلیمان کو نبیوں میں شمار کرواتے ہیں حالانکہ سلیمان تو جادوگر آدمی تھے. یہود کے قول کی بھی تردید ہو گئی آیت کریمہ کے اندر. اب دیکھیے یہ جو سیوطی رحمت اللہ علیہ عبارت لائے، دلت الشیاطین علیہ الناس، یہ عبارت دوسری رائے سے جوڑ کھاتے نہیں ہیں، اس لیے کہ دوسری روایت کیا لائے سیوطی رحمت اللہ علیہ، تسترق السمع، وہ جناتوں کا سننے کے لیے جانا اور جنات کا جھوٹ ملانا اور کاہنوں کا اس میں جھوٹ ملانا، اس کے ساتھ یہ عبارت کا جوڑ نہیں بیٹھ سکتا کہ دفن کرنا اور نکالنا اور کھودنا، تو اس کا ربط حل اس طریقے سے کریں گے کہ جس طرح جادو کی عبارتیں انسان کے اوپر اثر انداز ہوتی ہے، مؤثر ہوتی ہے، اس طریقے سے کاہنوں کی طرف سے سنی ہوئی باتیں بھی انسانوں کے اوپر اثر انداز ہوا کرتی ہے. تو تاثیر کے اندر دونوں مشترک ہیں، غیب کی خبریں اور سحر کی باتیں دونوں تاثیر میں مشترک ہیں، کہ جنات جو ملائکہ کی ایک آدھ بات سن کے لاتے اس میں سو جھوٹ ملا دے اور پھر کاہن لوگوں کے سامنے بیان کرتے، اس سے لوگوں کے دلوں پر ایک اثر ہو جاتا تھا. جس طریقے سے جادو سے اثر ہوتا ہے لوگوں کے دل دماغ پر، تو تاثیر کے اعتبار سے دونوں باتیں قدرے مشترک ہیں. اس طریقے سے عبارت کے اندر جو ہے جوڑ پیدا کیا جاتا ہے. دوسرا جوڑ کیسے پیدا کریں گے؟ کہ یہ جنات جن کا تعلق کاہنوں سے ہوا کرتا تھا، اب کاہنوں کو جنات سے دوستی کرنے کے لیے بھی کچھ کرنا پڑے گا، تو کاہن لوگ جناتوں سے تعلق پیدا کرنے کے لیے جادو سیکھتے سکھاتے تھے، اور اس طریقے سے جناتوں سے تعلق پیدا کر کے جناتوں سے وہ باتیں سنتے تھے. سننا ہے جنات سے، اور جنات کے ساتھ دوستی کیسے کریں گے؟ سحر والے کلمات کے ذریعے سے. یہ بھی جو ہے اس عبارت کو ٹھیک کرنے کے لیے دوسرا ربط ذکر کیا جائے گا. تو اللہ سبحانہ و تعالیٰ نے حضرت سلیمان پر آئے ہوئے الزامات کی تردید فرمائی. وما کفر سلیمان، سلیمان نے کفر نہیں کیا، حضرت کی برات کا اعلان ہے، اور دوسرا سحر کا حکم بھی بیان کر دیا گیا اشارۃ النس کے ذریعے سے، سحر کا مسئلہ بھی بیان کر دیا گیا. کیا عبارت نکالی سیوطی نے؟ کہ سلیمان علیہ السلام نے جادو کا عمل نہیں کیا. کفر یہ جادو نہ کرنے کے معنی میں ہے، اور سلیمان نے جادو کیوں نہیں کیا؟ لِأَنَّهُ كُفْرٌ، اس لیے کہ جادو کرنا کفر ہے. اب یہ عبارت ہے اشکال کی، کیا مطلقاً جادو کرنا کفر ہے؟ اشکال پیدا ہوتا ہے. تو اس سلسلے کے اندر حضرات فقہاء کرام فرماتے ہیں، پہلی بات، اگر کوئی آدمی جادو اور سحر کرنے کے لیے موجبات ایمان کے خلاف کرے تو وہ جادو کفر ہے، ایمان کے جو واجبات ہیں، موجبات ہیں، لوازمات ہیں، اس کے خلاف کرے جادو کرنے کے لیے تو کفر ہے. جیسے ایک پیر پر کھڑے ہو کے نماز پڑھتے ہیں، قطب شمالی کی طرف رک کر کے نماز پڑھتے ہیں جادو کرنے والے، یہ ہے موجبات ایمان کے خلاف کرنا، یہ شرعاً کفر کہا جائے گا اس طرح کا جادو. نمبر دو، جادو کو مؤثر بھی ذات سمجھنا، یہ بھی ایک طرح کا کفر ہے. یعنی جادو کیا اب ہوگا ہی ہوگا، بھائی اللہ تعالیٰ نہیں جادو کیا نا، وہ ہو ہی جائے گا. اللہ کو مؤثر حقیقی نہ سمجھے، جادو کو مؤثر حقیقی سمجھے، یہ بھی کفر کے اندر شامل ہے. اس لیے اگر کوئی آدمی جادو کو مؤثر حقیقی نہ سمجھے، اس کو بھی ایک سبب کے درجے میں سمجھے، تو وہ کفر نہیں ہے. موجبات ایمان کے خلاف نہ کرے تو کفر نہیں ہے. اسی طریقے سے تیسری قسم، کلمات کفریہ بول کر کے سحر کرے، وہ بھی کفر ہے. چوتھی قسم، ارواح خبیثہ، شیاطین الجن سے مدد حاصل کر کے جو سحر کیا جائے، وہ بھی کفر ہے. چاہے اس کی غرض پسندیدہ ہو یا بری ہو، غرض کو نہیں دیکھا جائے گا کہ اچھی غرض سے کر رہا ہے یا بری غرض سے کر رہا ہے. اگر اس نے سحر کیا ارواح خبیثہ، شیاطین الجن، جن الشیاطین کی مدد لے کر کے، وہ بھی کفر ہے. پانچویں قسم، اگر مباح کلمات کو کوئی آدمی پڑھے، کلمات مباح، جائز کلمات اگر کوئی آدمی پڑھے اور اس کے ذریعے سے سحر کرے، تو پھر مقصد دیکھا جائے گا. اگر سحر کا مقصد ہے ضرر اور تکلیف پہنچانا، تو سحر کفر نہیں، البتہ ناجائز ہے اور فسق ہے. مباح کلمات پڑھے لیکن مقصد ہے کسی کو تکلیف پہنچانا، تو یہ کفر تو نہیں ہے لیکن ناجائز اور فسق ہے. اور اگر مباح کلمات پڑھ کر کے دفع مضرت مقصود ہے، ایصال مضرت مقصود نہیں، دفع مضرت، تو یہ جائز ہے. اس طرح کا سحر کرنا شرعاً جائز ہے. اسی لیے علامہ سیوطی رحمۃ اللہ علیہ کا سحر کو مطلقاً کفر کہنا، یوں کہہ سکتے ہیں کہ سیاق کی روشنی میں وہ یوں کہہ رہے ہیں کہ جس میں جنات، شیاطین، خبیث کی مدد لے کر کے کیا گیا ہو، اس کو انہوں نے کفر کہا، مقید، وہ کفر ہے. ولكن الشياطين كفروا يعلمون الناس السحر، لیکن شیطان نے کفر کیا، شیطانوں نے کفر کیا، دونوں قرات آئی. لیکن تشدید کے ساتھ اگر پڑھیں گے تو شیاطین منصوب ہوگا، اور لیکن تخفیف کے ساتھ پڑھیں گے تو شیاطین مرفوع پڑھا جائے گا. لیکن شیطانوں نے کفر کیا. یعلمون الناس السحر، وہ لوگوں کو جادو سکھلاتے تھے، متشکل ہو کر کے مختلف شکلوں میں آ کر کے انسانوں کو وہ لوگ جادو سکھلانے کا کام کرتے تھے. اور یہ یعلمون الناس السحر کا جملہ حال بن رہا ہے کفرو کی ضمیر سے، کفرو کی ضمیر سے یہ حال بن رہا ہے. اب کچھ ضروری باتیں سمجھنی چاہیے، عبارت تو واضح ہو گئی. سحر اور اس آیت کے متعلق پہلی بات سمجھو، سحر کہتے ہیں کس کو، تو اس کی لغوی تعریف بھی ہے، اصطلاحی تعریف بھی ہے، اس کے انواع اور اقسام بھی ہے. نمبر ایک، सहर हर उस चीज को कहते हैं जो लतीफ और दकीक होवे, बारीक दकीक लतीफ, उसको सहर के लफ्ज से ताबीर करते हैं। दूसरे अंदाज में उसकी तारीफ यूं करते हैं, हर ऐसा असर जिसका सबब जाहिर न हो वो सहर है। हर ऐसा असर जिसका सबब जाहिर न हो वो सहर है। देखो बाज मरतबा असर में मुझे नींद बहुत आती है, ये असर है। सबब किया भाई वो तो मालूम नहीं, मैं रात को जल्दी सो भी जाता हूँ, नींद लाने के जो दुनियावी असबाब है उन तमाम से बचता हूँ, फिर भी बहुत नींद आती है, सबब जाहिर नहीं है। तो हर ऐसा असर जिसका सबब जाहिर न हो उसको सहर कहा जाता है। असर हुआ कि मुझे जो है बहुत बदन में आग आग जैसा लगता है, ये क्यों आग जैसा लगता है मालूम नहीं, सबब जाहिर नहीं, वो सहर। नंबर दो, बाज मरतबा सबब तो होता है लेकिन वो मानवी होता है, जाहिर ही नहीं हुआ करता, और असर होता है उसको भी सहर कहते हैं। असर होता है लेकिन सबब जाहिर नहीं होता, मानवी होता है। मसलन कलिमात के पढ़ने से असर होना, कलिमात पढ़ने से असर होना, देखो इंसान जो बात बोलता है ना उसका भी असर होता है। जैसे मैं कहूँगा और डुक कर कहेंगे तो अभी आपको कितना बुरा लगे, उस्ताद ने मुझे और डुक्कर और कहा, कैसा असर हो जाता है आदमी का। तो इस तरह आदमी कोई कलिमा खास मिकदार में किसी की नियत से पढ़ता है तो उसका भी असर होता है। अब ये कलिमा का विर्द सबब मानवी है, ये विर्द कलिमात का सबब मानवी है, तो ये भी एक सहर का सबब है, कलिमात पढ़ना मानवी सबब। नंबर तीन, गैर महसूस चीजों के जरिए से असर होना, यानी सबब है उसका लेकिन वो गैर महसूस है, सबब जाहिरी है लेकिन गैर महसूस है, हमको महसूस ही नहीं होता है। इसको आजकल आमिलों की इस्तेला में कहते हैं आसेबी सहर, यानी जिन्नात से मदद लेकर के जो सहर किसी पर किया जाए। अब उसमें जिन्नात एक सबब है, सबब जाहिरी है लेकिन वो गैर महसूस है, हमको महसूस नहीं होता। नंबर चार, ऐसा अमरे अजीब जिसमें शयातीन को खुश करके उनसे मदद ली जाए, शयातीन को खुश करो और मदद लो। अब शयातीन को खुश कैसे करते हैं? अच्छे अमाल से मलाइका खुश होते हैं तो खबीस अमाल से शयातीन खुश होते हैं, अच्छे कलिमात से मलाइका खुश होते हैं तो बुरे कलिमात से शयातीन खुश होते हैं, ये भी सहर की एक तरतीब है। इसीलिए बाज लोग जो है जो शहर में पड़े रहते हैं साल साल भर नहाते नहीं है, और जो है औरतें जो है मर्द की मनी पीती है, खास किस्म के कुत्तों का पाखाना खाया जाता है, ये है आमाले खबीसा जिसके जरिए शयातीन को खुश किया जाता है और उनसे मदद ली जाती है। ऐसे बहुत सारे आमाले खबीसा है। तो जिस तरह कलिमाते तैयबा से मलाइका खुश होंगे, कलिमाते खबीसा से शयातीन खुश होंगे। जिस तरह आमाले तैयबा से मलाइका खुश होंगे, आमाले खबीसा से शयातीन खुश होंगे और उनसे मदद ली जाए, और मदद लेकर के फिर सार किया जाए, ये भी एक किस्सा में मुस्तकिल। अब उसके चंद अकसाम समझो सिहर के। नंबर एक, जिस आदमी पर सहर करना उसकी शक्ल सूरत बनाई जाती है, कभी मिट्टी से कभी मोम से, जैसे कि मोम वज़तैन के शान नुज़ूल में उन यहूदियों ने हुजूर का मोम का पुतला बनाया था और उस पर सहर किया था। तो जिस पर सहर करना उसकी शक्ल बनाई जाती है, पुतला मिट्टी का, मोम का, किसी और चीज का। इसीलिए आप देखेंगे आमिल लोग जो सिफली और गंदे अमलियात करते हैं वो कहते हैं उसका फोटो ले आना, मैं जादू करूंगा, फोटो मंगवाते। तो शक्ल सूरत उसकी बनाई जाती है और उसके ऊपर जो है मखसूस अंदाज के अंदर कुछ कलिमात पढ़े जाते हैं, कांटे चुभोए जाते हैं, सुई चुभोई जाती है, ये सब होता है। जैसे यहूदियों ने हुजूर का पुतला बनाकर उसमें कांटे चुभोए थे और फिर असल आदमी को वो तकलीफ होती है, ये भी एक तरह किस्म है सार की। नंबर दो, नजरबंदी, उसकी कोई हकीकत नहीं है गरचे वो भी सहर की एक किस्म है और कुरान मजीद में उसका तस्किरा मौजूद है। सहरु आयुनन नास, उन्होंने लोगों की आंखों पर जादू किया यानी नजरबंदी कर डाली। तीसरी किस्म शयातीन की तासी असर डालने से किसी के ऊपर सहर हो जाना, यानी आपने आमाल अकवाल खबीसा के जरिए शैतान को राजी कर लिया और यूं कहा कि इनके ऊपर ये करो, अब वो जाके कुछ करते हैं और उनके ऊपर असर हो जाता है। ये भी एक मुस्तकिल किस्म है और उसका तस्किरा भी कुरान में मौजूद है। कुल हल उनब्बिउकुम अला मन तनज़्ज़लु शयातीन तनज़्ज़लु अला कुल्ली अफ़ाकिन असीम, इसका तस्किरा कुरान में भी मौजूद है इस किस्म के जादू का। नंबर तीन, सहर की एक किस्म है तब्दीली माहियत और हकीकत, पूरी हकीकत ही बदल जाती है, इंसान गधा बन जावे, हकीकत बदल जाती है। और ये साबित शुदा अम्र है कि हकीकत बदलना सहर के जरिए से, मौत्ता इमाम मालिक में किताब सलात के अंदर एक रिवायत है हजरत काबे अहबार रहमतुल्लाह अलैह से, जो पहले बड़े यहूदी आलिम थे बाद में ईमान लाए। काबे अहबार कहते हैं कि मेरे ईमान लाने से यहूदियों को इतना गुस्सा आया कि वो जादू के जरिए से मुझे गधा बना रहे थे। लौला कलिमातिन अकुलुहुन्न लजअलनियल यहूद इमारा, ये तो कुछ कलिमात में पढ़ लेता हूँ उसकी बरकत से अल्लाह ने मुझे बचाया वरना यहूद मुझे गधा ही बनाने वाले थे। तो माहियत और हकीकत बदल जाती है जादू के जरिए से। फिर हजरत काबे अबार ने वो दुआ बतलाई कि ये दुआ जो है पढ़ने की तो जो है ये इस किस्म का जादू नहीं होगा। औज़ु बिवजहिल्लाहि अज़ीम अल्लज़ी लैसा शैउन अज़म मिन्हु इला आख़िरी, मस्तून वज़ाइफ में हमने हवाले के साथ ये दुआ नकल कर दी, वहाँ देखेगा। ये अकसाम हो गए मोटे मोटे सहारे के। अब इसका हुक्म शरई समझो, कुछ हुक्म शर्मी तो बताया गया लेकिन नामालूम अल्फाज के जरिए से अगर कोई आदमी सहर करे तो ये भी शरान मना है। नामालूमुल माना अल्फाज, बहुत सारे अल्फाजी आमिल लोग ऐसे पढ़ते हैं कि जिनका माना हमारी मुतदाविल लुगात में मिलता नहीं है। तो इस तरह के अल्फाज के जरिए से सहर करना ये भी शरान ममनू है, क्योंकि हो सकता है कि वो लफ्ज का माना हमको मालूम नहीं और उसमें कोई शिर्क की किस्म छुपी हुई हो। इसीलिए ना मालूमुल माना अल्फाज के जरिए से सहर करना ये भी शरान जो है मना है, शरण सहर नहीं कर सकते। اور رہا یہ کہ اگر کوئی آدمی قرآن اور حدیث میں آئے ہوئے الفاظ مبارکہ، اسماء الہیہ، آیات الہیہ کے ذریعے سے اگر کوئی آدمی علاج کرتا ہے، جس کو لوگ سحر سے تعبیر کرتے ہیں، حالانکہ وہ سحر نہیں ہے، وہ تو سحر کا علاج ہے، اسماء الہیہ کے ذریعے سے، آیات قرآنیہ کے ذریعے سے، تو اس کی شرعاً اجازت ہے، بشرطے کہ اس کے اندر کوئی غلط چیز شامل نہ ہو جاوے، تو یہ چیز شرعاً جائز ہو جائے گی. مثلاً اسماء الہیہ کو خاص مقدار میں پڑھا جاتا ہے، قرآن کی آیتوں کو خاص مقدار میں پڑھا جاتا ہے، اور اس کے ذریعے سے جو ہے علاج کیا جاتا ہے، یہ شرعاً جائز ہے. اور اس کی تفصیلات ہمارے اکابرین نے لکھی ہے، حضرت تھانوی رحمۃ اللہ علیہ کی اعمال قرآنی دیکھ لو، حضرت شاہ دہلوی رحمۃ اللہ علیہ کی کتاب دیکھ لو، کیا نام اس کا جو بنیادی حیثیت رکھتی ہے اس فن کے اندر، تو اردو میں بھی چھپ چکی، یاد آئے گا تب بتا دیں گے، ہے میرے پاس، اردو بھی ہے اور اصل فارسی میں وہ کتاب. حضرت علامہ کشمیری رحمۃ اللہ علیہ کی گنجید اسرار کے نام سے ہیں. ہمارے حضرت مفتی محمود صاحب رحمۃ اللہ علیہ کی بھی کافی متداول معروف مشہور ہے اس سلسلے میں. تو یہ سب جو ہے جس کے اندر آیات قرآنیہ، کلمات قرآنیہ، اسماء الہیہ، اس کے ذریعے سے دفع سحر و عاصب ہے، لوگ اس کو بھی جو ہے جہالت میں جادو سے تعبیر کر دیتے ہیں، اگر اس کو شرعی ترتیب سے کیا جائے تو یہ جائز عمل ہے اور کوئی برا کام نہیں ہے. تو اس آیت کریمہ کے اندر حضرت سلیمان علیہ السلام کے بارے میں جو ایک غلط عقیدہ تھا، اس کی آیت کریمہ کے اندر وضاحت کر دی گئی، غلط بات کا ازالہ کر دیا گیا. جی.
اور ان یہودیوں جو شیطان جو پڑھتے ہیں ان کی اتباع کی، شیطان جو سلیمان علیہ السلام کے زمانہ اس کی اتباع کی، یہ اٹھویں لفظ زبر اور تدلو تلت کے معنی میں ہیں، یعنی وہ جادو مکان دفن، اور وہ اس کو اور انہوں نے اس کو دفن کر دیا تھا سلیمان علیہ السلام کے تخت کے نیچے، جبکہ سلیمان علیہ السلام کی سلطنت کو چھین لیا گیا تھا، یا وہ چھٹکے سے بات سن لیتے تھے اور اس میں کہیں جھوٹ ملا دیتے تھے، اور وہ کاہنوں کی طرف اور وہ کاہنوں کو کاہنوں کی طرف روانہ کر دیتے تھے، چنانچہ وہ ان کو جمع کرتے تھے، اور یہ بات پھیل گئی اور عام ہو گئی کہ جنات
القول الجمیل. جی.
اور یہ بات پھیل گئی اور عام ہو گئی کہ جنات یہ غیب کی باتوں کو جانتے ہیں. چنانچہ سلیمان علیہ السلام نے کتابوں کو جمع کیا اور اس کو دفن کر دیا. جب سلیمان علیہ السلام کا انتقال ہو گیا تو شیاطین نے لوگوں کو،
ہم نے اپنے بعض اکابر کو دیکھا کہ اس فن کی طرف بھی انہوں نے بہت توجہ بھی دی، بہت وقت بھی دیا، اور وہ کہتے تھے کہ ہم اس نیت سے اس فن میں آئے کہ اگر ہم اس فن کو نہیں اپنائیں گے تو امت غلط لوگوں کے ہاتھ میں جائے گی، جا کر عقیدے برباد کریں گے، اعمال برباد کریں گے، اخلاق کی بربادی آئے گی، اس لیے ہم اس فن میں آئے. جی.
اور جب سلیمان علیہ السلام کا انتقال ہو گیا تو شیطان نے ان کتابوں پر لوگوں کو،
اس لیے اس کو مستند طریقے سے سیکھو اور خدمت خلق کی نیت سے سیکھو اور اسی جذبے سے اس کا عمل کرو تو فائدہ بھی ہوگا. جی. باقی بھینس پالی دودھ کے لیے گوبر تو آنے ہی والا ہے، اس کا ٹینشن نہیں لینے کا. جی. خدمت خلق مقصود ہو، لوگوں کو غلط عقیدوں سے بچانا مقصود ہو، غلط عاملوں کے ہاتھ میں جا کر اعمال اخلاق برباد ہونے سے بچانا مقصود ہو، پریشانیوں سے لوگوں کو نجات دلانے میں مدد کرنا مقصود ہو، پھر ساتھ میں کوئی ہدیہ دے جائے وہ بھی قبول کر لینے کا اخلاص سے. جی.
اور شیطان نے لوگوں کو اس کی رہنمائی کر دی, یہاں جو لوگوں نے اس کو نکال لیا اور اس میں جادو کو پایا اور انہوں نے
تین استاد کی سند سے میں نے سیکھا ہے اس فن میں, سند ہے میرے پاس باقاعدہ, تین سند سے سیکھا ہے. جی.
یہاں جو انہوں نے کہا کہ سلیمان علیہ السلام,
سیکھنا ہو تو سکھائیں گے, کریں گے نہیں عمل, یہاں آپ کو باپو بنائیں گے, بننا ہو تو. جی, جس کو بھی سیکھنا ہو اس کو یہ ترتیب سے سکھائیں. چلو, کئی عامل لوگ جو خاندانی عامل ہیں لیکن سند نہیں تھی تو آئے سند لینے, تو میں نے سند دی ان کو کہ لو اب تمہاری یہاں دکان ہی ہے اس کی, تو آپ سند لے جاؤ, سند سے کرو کام. جی,
انہوں نے کہا کہ سلیمان علیہ السلام تم پر اس کے ذریعے سے حکومت کرتے تھے, جہاں جنہوں نے اس کو سیکھ لیا اور اپنے نبیوں کی کتابوں کو چھوڑ دیا.
ہمارے حضرت رحمۃ اللہ علیہ کے خلیفہ بھی ہے, بڑے عامل تھے, تو ان سے بھی سیکھا ہم نے, تو انہوں نے اپنے استاد الاستاد کا قصہ سنایا تھا کہ وہ ان کے پاس بھی یہ تبدیلی ماہیت والا سحر تھا, تو کہا ایک مرتبہ جو ہے انہوں نے اپنے اوپر وہ آزمایا کہ وہ انسان میں سے شیر بن جائے, لیکن اپنی بیوی کو پہلے ایک گلاس میں پانی دم کر کے دیا کہ جب میں شیر بن جاؤں مجھ پہ چھڑک دینا تو میں پھر انسان بن جاؤں, تو تیار کر کے پھر عملیات پڑے اور پھر انہوں نے وہ شیر میں تبدیل ہو گئے, تو گھر میں شیر بیوی ڈر گئی اور وہ گلاس گر گیا اس کے ہاتھ سے مارے ڈر کے, اب حیران کیا کرے کیا کرے, بہت وقت گزرا اور ڈھونڈا ان کے استاد کون تھے, پھر وہاں جا کر کے ان کی ملاقات کی, کوئی بڑے بوڑھے اچھا ہوا مل گئے, پھر ان کو بلا کے لائے, منت و سماجت کر کے کا منع کیا تھا کہ اس کو اپنے پر مت آزمانا, کیوں آزمایا اپنے اوپر, پھر جو ہے انہوں نے علاج کیا, تب جا کے بڑی مدتوں کے بعد پھر تبدیلی ماہیت ہوئی اور اس کے اثرات تو کا بعد میں بھی کچھ نہ کچھ تو باقی رہے عادت وغیرہ میں. جی,
اللہ تبارک و تعالیٰ نے
اور یہ چیز فقہا کے یہاں بھی مسلم ہے, صرف عاملوں کے یہاں نہیں, خود حضرت مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ نے اس کو مانا ہے. جی, چلو,
اور یہود کے اس قول کو رد کرتے ہوئے کہا کہ محمد صلی اللہ علیہ وسلم کو دیکھو تو سلیمان علیہ السلام کو انبیاء میں شمار کرتے ہیں حالانکہ وہ تو شاعر ہیں, اور سلیمان علیہ السلام نے پکڑا نہیں کیا, یعنی انہوں نے سحر کا کام نہیں کیا اس لیے کہ وہ تو پکڑے ہیں, لیکن یہ تشدید کے ساتھ بھی اور تفقیق کے ساتھ بھی ہے, شیاطین نے پکڑا کیا جو لوگوں کو جادو سکھاتے ہیں, یہ جملہ غفر کی زمین سے ہر واقع ہیں.